श्रावण लाग्यो, पानी पर्यो कि हरेक नेपाली उद्यमीको मनमा एउटा कुरा खेल्छ है, अर्को आर्थिक वर्ष
हो नि, समय कति छिटो।
आज हामी त्यही विषयमा कुरा गर्दैछौँ। नेपाली बेज वेबसाइटमा एउटा लेख रहेछ आर्थिक वर्ष 2082-83 को लागि व्यवसायिक योजना बनाउने बारेमा।
महत्त्वपूर्ण विषय हो यो।
हाम्रो उद्देश्य चाहिँ अब यो लेखबाट नेपाली उद्यमीले चाहिने खास जानकारी र आइडिया निकाल्ने हो।
एकदम।
भक्तपुरकी एकजना सफल हस्तकला निर्यातक कमला देवीले भन्नुभएको एउटा कुरा छ नि मित्र, व्यवसायिक योजना कागज मात्र होइन, भेलमा बाँच्नु र नाच्नु बीचको फरक हो।
कति सान्दर्भिक कुरा। वीरवंशको पुरानो पसल होस् वा काठमाडौँको नयाँ स्टार्टअप, योजना त चाहियो नि।
त्यही त। अच्छा, सुरु गरौँ न त। नेपालको आर्थिक वर्ष यो श्रावणदेखि असारवाला, यो किन यस्तो? यसको हाम्रो कृषि पात्रोसँग के सम्बन्ध छ?
यो त सिधै हाम्रो कृषि प्रणालीसँग जोडिएको छ। मतलब मनसुन कहिले सुरु हुन्छ, कहिले धान रोपिन्छ, कहिले काटिन्छ, त्यही चक्र अनुसार बनेको हो।
ए, त्यसैले
हो। र यसले गर्दा हरेक व्यवसायको योजना फरक हुन्छ के। तराईको धान मिलको सिजन र काठमाडौँको सफ्टवेयर कम्पनीको डेडलाइन फरक होला।
तर क्यालेन्डर त एउटै मान्नु पर्यो।
पर्यो नि। अनि अर्को कुरा, भारतसँग व्यापार गर्नेलाई अलि झन्झट, उनीहरूको अप्रिल मार्च
हो र, त्यसले पनि फरक पार्छ।
पारिहाल्छ नि। आयात निर्यातको योजना मिलाउनु पर्यो।
अनि नेपाल राष्ट्र ब्याङ्कका नयाँ निर्देशनहरू नि आगामी वर्षको लागि के संकेत देखिन्छ, केमा ध्यान दिने?
केही मुख्य कुरा छन्, जस्तो विदेशी मुद्रा कारोबारमा वार्षिक 10 लाख रुपियाँ भन्दा बढी गर्नेलाई अलिक कडा नियम छ।
ए,
अनि डिजिटल भुक्तानीमा जोड बढेको छ। अब सहरमा त ठिकै होला,
गाउँतिर अलिक गाह्रो होला नि।
त्यही त, पूर्वाधारको कुरा छ। अनि ब्याजदर नीति पनि अलि अस्थिर हुन सक्ने संकेत छ। मतलब पुँजी व्यवस्थापनमा लचिलो हुनु पर्यो।
पुँजीको कुरा गर्दा नेपालको यथार्थले पनि त योजनालाई महत्त्वपूर्ण बनाउँछ होला नि। जस्तो मनसुनको बेला बाटो बन्द, चाडपर्वमा पैसा चाहिने, बत्ती इन्टरनेटको ठेगाना नहुने।
बिल्कुल। लेखमा हेटौँडाको एउटा उदाहरण पनि थियो।
के थियो त्यो?
हो, त्यो निकै राम्रो उदाहरण हो। मनसुन, दसैँ तिहारको नगद प्रवाह, पूर्वाधारको समस्या, यी सबैसँग जुझ्न योजना चाहिन्छ।
अनि हेटौँडाको कम्पनीले के गर्यो?
उनीहरूले मतलब विस्तृत योजना बनाएका थिए। गत मनसुनमा 85% उत्पादन क्षमता कायम राखेछन्।
ए,
जबकि अर्कोले?
अर्को जसले योजना बनाएको थिएन उसले 4 हप्ता नै उत्पादन गुमायो रे।
ओहो
हो। यसले के देखाउँछ भने योजना भनेको कमलादेवीले भने जस्तै भेषमा नाच्नु हो के, अनिश्चिततामा पनि अघि बढ्नु।
त्यसो भए हामीले जुन स्वट विश्लेषण गर्छौँ नि, शक्ति, कमजोरी, अवसर, चुनौती, यसलाई नेपालको सन्दर्भमा अलि फरक तरिकाले हेर्नुपर्छ कि। पर्छ नि। खालि किताबी स्वटले मात्र पुग्दैन, यहाँ त राजनीतिक स्थिरता कस्तो होला, पूर्वाधार कति भरपर्दो छ, अनि स्थानीय समुदायसँगको सम्बन्ध कस्तो छ, यी कुरालाई बढी ध्यान दिनुपर्छ। नेपालमा सफल हुन त प्राय के गर्नुपर्छ भने स्थानीय ज्ञान र बाहिरको अभ्यास मिलाउनुपर्छ। जस्तो मोबाइल ब्याङ्किङले महिला सहकारीसँग मिलेर काम गर्नु,
एउटा हाइब्रिड मोडल जस्तो
हो। अनि वित्तीय पूर्वानुमान गर्दा पनि यहाँको अस्थिरता, मौसमी व्यापार अनि एनएफआरएसको पालना बिर्सनु भएन। अझ एउटा महत्त्वपूर्ण कुरा, के रे, नेपालमा व्यवसाय गर्दा नि त्यो अप्रत्याशित खर्च र ढिलाइको लागि तयार हुनुपर्छ। त्यसैले सफल व्यवसायीहरूले विदेशको मापदण्डभन्दा 40-60% बढी कार्यशील पुँजी राख्छन्।
ओहो, 40-60% बढी?
अँ, यो सावधानी मात्र होइन, यहाँ सफल हुने सूत्र जस्तै हो।
यो त निकै महत्त्वपूर्ण कुरा भयो। अब अलिकति प्रक्रियागत कुरा गरौँ न। कम्पनी दर्ता, नवीकरण, धेरैलाई झन्झट लाग्छ नि, कि यो अवसर पनि हो?
हो त, झन्झट मान्नु भएन, यसलाई आफ्नो व्यवसायको स्वास्थ्य जाँच गर्ने मौका मान्नुपर्छ।
तर प्रक्रिया त?
कम्पनी रजिस्ट्रारको कार्यालय ओसिआरको काम अनलाइन भए पनि तयारी त गर्नै पर्यो, अनि समयमै गर्नु बेस, म्याच सकिनु 60 दिन अघि नै थाल्दा राम्रो।
ए,
अनि अर्को कुरा के भने, ओसिआरको दर्ता र नगरपालिका वा वडाबाट लिने व्यवसाय इजाजत पत्र फरक कुरा हुन् नि।
हो, त्यो धेरैले झुक्किन्छन्।
मुख्य म्यादहरू हेर्दा त्यो कार्तिक मसान्त एकदम महत्त्वपूर्ण हुन्छ। धेरैजसो स्थानीय तह र पर्यटन इजाजत पत्र नवीकरण त्यति बेला गर्नुपर्छ।
अनि कर योजना र लेखा परीक्षण, यसमा के छ ध्यान दिनुपर्ने?
आन्तरिक राजस्व विभाग IRD पनि डिजिटल हुँदैछ, त्यो अनलाइन प्रणालीसँग अभ्यस्त हुनु पर्यो। भ्याट प्यान लिने कि नलिने भन्ने निर्णय पनि सोचेर गर्नुपर्छ। आयकर त व्यवसाय अनुसार फरक भइहाल्यो।
अनि जरिवाना नि?
हो, त्यो वित्त ऐन 2080 बढाएको छ। आयकर र भ्याट दुवैमा ढिलो फाइल गरे अब दैनिक 0.1% जरिवाना लाग्छ।
ओहो, निकै बढी रहेछ।
त्यसैले समयमै तिर्नु झनै महत्त्वपूर्ण भयो। अनि त्यो अनिवार्य लेखा परीक्षणको सीमा छ नि, 10 मिलियन पुँजी वा 50 मिलियन कारोबार।
ए, 1 करोड पुँजी वा 5 करोड कारोबार।
हो, अनि एनएफआरएस पनि अब क्रमशः लागू हुँदैछ। ठुलालाई 8283 बाट, मझौलालाई 83-84 बाट।
अन्तमा यो सरकारी डिजिटल सेवाहरू जस्तै नेपाल बिजनेस पोर्टल अनि लगानी बोर्ड नेपाल आइबिएन, यिनीहरूबाट साना तथा मझौला व्यवसायले कसरी फाइदा लिन सक्छन् होला?
अब त्यो डिजिटल पोर्टलले पक्कै पनि समय र लागत घटाउन मद्दत गर्छ। 40-70% समय, 25-50% लागत बच्छ भनिन्छ, तर बिस्तारै अभ्यस्त हुनु पर्यो। लगानी बोर्ड त खासमा ठुला एफडिआईमा केन्द्रित छ, तर स्थानीय व्यवसायले पनि ती प्रयोजनाको सप्लाई चेनमा जोडिएर वा साझेदारी गरेर अवसर खोज्न सक्छन्।
एउटा भ्रम हटाउनु पर्ने जस्तो लाग्यो मलाई, योजना श्रावणमा मात्र सुरु गर्ने भन्ने सोच।
हो नि, त्यो गलत हो। प्रभावकारी योजना त चैत्रमै सुरु भइसक्नुपर्छ। गत वर्षको समीक्षा, आउने वर्षको लक्ष्य निर्धारण।
सारमा भन्दा, आर्थिक वर्ष 2082-83 को यो सुरुवात हरेक व्यवसायका लागि महत्त्वपूर्ण मोड हो।
एकदम।
र एउटा राम्रो सोचेर बनाएको योजनाले यो अनिश्चिततालाई पनि अवसरमा बदल्न सक्छ।
हो, कमला देवीले भनेको कुरा फेरि याद गरौँ, योजनाले व्यवसायलाई भेलमा नाच्न सिकाउँछ। त्यसैले अब ढिला नगरौँ।
आजै एउटा मूल्याङ्कन थाल्ने, आवश्यक परे सल्लाहकारसँग कुरा गर्ने।
हो, र एउटा बलियो योजनाको जग बसाल्ने।
र जाँदा राँदा एउटा प्रश्न सोच्नको लागि छोडौ न त, यदि हामीले व्यावसायिक योजनामा नाफा सँगसँगै नैतिक पक्षहरू, कर्मचारी, समुदाय, वातावरणप्रतिको जिम्मेवारीलाई पनि राम्ररी समेट्यौँ भने, के यो केवल नियम पाल्न मात्र हुन्छ कि दिगो प्रतिस्पर्धात्मक लाभ नै बन्न सक्छ?